बाइबलको खण्डबाट पढ्न चाहन्छु। अनि विशेष गरिकन दुईवटा स्टोरी, दुईवटा घटनाको बारेमा यो बाइबलको खण्डमा पहिला पढेर त्यसपछि आजको कुन कुरा मैले बाँड्न चाहेको छु तपाईँहरूको बिचमा, म त्यो कुरा तपाईँहरूलाई म बाँड्न चाहन्छु। अनि यो खण्ड चाहिँ हामीले लुकाको सुसमाचारबाट सुरु गरेका छौँ। कति त्यसपछिका पदहरू चाहिँ मैले मत्ती मर्कुस के अरे मत्ती र अरू पदहरू पनि हेर्नेछौँ, पुरानो नियमबाट पनि हेर्नेछौँ। तर अहिले सुरुको यो हेर्दाखेरि चाहिँ हामी लुकाको एक अध्यायको 11 पदबाट हेर्नेछौँ। अनि यो चाहिँ खालि म सरसर्ती पढ्नेछु, त्यसपछि आजको वचनमा हामी जानेछौँ। यहाँ यस्तो लेखेको छ, विशेष गरी यहाँनिर दुईवटा घटना छ। एउटा घटना चाहिँ स्वर्गदूत चाहिँ एकजना पुजारी कहाँ देखा परेको र त्यसको कुराकानी र कसरी आश्चर्य रूपमा चाहिँ परमेश्वरको प्रतिज्ञा येशु प्रभुभन्दा पहिला एउटा भविष्यवक्ता आउँछन्, बप्तिस्मा दिने युहन्ना भन्छ, अनि त्यो घटना कसरी भएको थियो। अनि वास्तवमा त्यसको बारेमा पनि सयौँ वर्ष अगाडि पुरानो नियममा चाहिँ यो भविष्यवाणी भएको, त्यो कुरा पुरा भएको छ, होइन? अनि त्यो घटना हुँदाखेरि यो मान्छेको रूपबाट चाहिँ सम्भव नभएको काम भएको छ, मान्छेले बुझ्न नसक्ने, मान्छेको शक्तिले गर्न नसक्ने अचम्मको काम यहाँ भएको हामीले देख्छौँ। त्यो कुरालाई छोटकरीमा मात्रै म भन्न चाहन्छु। अनि 11 पददेखि म लुका 1 म पढ्न चाहन्छु। यहाँनिर परम प्रभुका एकजना स्वर्गदूत धोपवेदीको दाहिनेपट्टि उभिएका देखा परे। जकरिया तिनलाई देखेर आत्तिए र भयभीत भए, तर दूतले तिनलाई भने, नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्नी एलिसिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउने छिन् र तिमीले तिनको नाउँ योहन्ना राख्नु। तिमीलाई रमाहट र आनन्द हुनेछ र धेरैजना तिनको जन्ममा रमाउनेछन्, किनभने तिनी परम प्रभुको सामुन्ने महान हुनेछन्। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिले पिउने छैनन् र आफ्नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले भरपूर्ण हुनेछन्। तिनले इजरायलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परम प्रभु परमेश्वरतिर फर्काउनेछन्। बाबुहरूका मन छोराहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र परम प्रभुको निम्ति योग्य तुल्याएको एक जाति तयार पार्न उहाँको अघि यिनी एलियाको आत्मा र शक्तिमा आउनेछन्। यो चाहिँ भर्खरै हामीले पढ्यौँ, परम प्रभुको दूत चाहिँ एकजना इजरायलको पुजारी जो चाहिँ धर्मी मान्छे थिए उसकोमा देखा परेको, अनि उसलाई चाहिँ त्यो दूतले चाहिँ एउटा छोरा पाउने प्रतिज्ञा पुरा हुन्छ भनेर भविष्यवाणी गरेको, होइन? जुन चाहिँ अब यहाँ हामी 18, 19, 20 पद पनि यसैको लुका 1 18, 19 र 20 पद पनि हेर्नेछौँ। यहाँ यस्तो छ, त्यसपछि जब स्वर्गदूतले तिमीले छोरा पाउनेछौ, तिम्रो छोरा यस्तो हुनेछ भनेर भनिसकेपछि, त्यसपछि त्यो पुजारी जकरियाले चाहिँ त्यसको जवाब दिँदा छन् यहाँ, होइन? अनि दूतले भने, यो मैले कसरी जान्ने? अब त्यतिखेर दूतलाई चाहिँ, त्यो स्वर्गदूतलाई चाहिँ जकरियाले जवाफ दिइरहेछन्, यो छोरा पाउने, यो सबै कुरा हुने कुरा मैले चाहिँ कसरी जाने? अब यहाँ उनले के भन्छन्? म बुढो भएँ र मेरी पत्नीको उमेर पनि ढलिसकेको छ। स्वर्गदूतले तिनलाई भने, हे गब्रियल, म गब्रियल हुँ। त्यो स्वर्गदूतको नाम चाहिँ गब्रियल। म परमेश्वरको सामुन्ने उभिरहन्छु, तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्म तिमी यी कुरा पुरा हुँदैनन्, तबसम्म तिमी गुङ्गो, भनेको चाहिँ लाटो, उसको बोली आउँदैन, हुनेछौ र बोल्न सक्ने छैनौ, किनभने तिमीले मेरो वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पुरा हुनेछ। यो पहिलो घटना। अनि यहाँनिर यो खण्डमा खालि एउटा सानो कुरा मात्रै हामीले विचार गर्छौँ, असम्भव काम भइरहेछ यहाँ, किनभने यो यो पुजारीको बारेमा, त्यो इजरायलीहरूको चाहिँ, जहाँ परमेश्वरको मन्दिर हुन्थ्यो त्यतिखेर, येशु प्रभु संसारमा नआउँदाखेरि चाहिँ परमेश्वर मन्दिरमा रहनुहुन्थ्यो, होइन परमेश्वरको मूर्ति होइन, परमेश्वर आफै साक्षात, त्यो चाहिँ महापवित्र स्थानमा, अनि त्योभन्दा बिचमा एउटा पाल भइसकेपछि त्यहाँबाट पवित्र स्थान जहाँ चाहिँ भेटी वेदी वेदी हुन्थ्यो र हरेक दिन धूप चढाउनु पर्थ्यो, त्यसको निम्ति चाहिँ पुजारीहरू खटाउने हुन्थ्यो, अनि थुप्रो पुजारीहरू हुन्थे, अनि त्यो पुजारीको त्यहाँ धूप हाल्ने चाहिँ 2 हप्ता टाइम हुन्थ्यो, एकचोटि परेपछि त्यो चिट्टाबाट त्यो धूप हाल्ने अधिकार पाइन्थ्यो, अनि यति धेरै पुजारीहरू हुन्थे कि त्यो चिट्टा परेर त्यहाँ धूप हाल्ने चाहिँ कसै कसैको वर्षमा एकचोटि मात्रै पालो आउँथ्यो, भन्दाखेरि त्यो धूप हाल्ने मौका पाउने पनि पुजारीको लागि एउटा मौका हुनु पर्यो, सबैको पालो आउँदैन, चिट्टाले को पाउँछ, अनि पहिलो कुरा त यो जकरियाले चिट्टा पाउँछ, दोस्रो कुरा हामीले यो जकरियाको श्रीमतीको नाम चाहिँ एलिसिबा होइन, एलिसिबा भनेर हामी यहाँ हेर्छौँ, एलिसिबा र जकरिया चाहिँ असल मान्छे, धर्मी मान्छे थिए, परमेश्वरको प्रति भक्ति भएका मान्छे थिए, पहिलो कुरा, अनि यिनीहरू चाहिँ एलिसिबाको कोख बाँझो थियो, उनी चाहिँ यति उमेर गइसकेको थियो कि बच्चा पाउने कुनै पनि कुरा पनि बाँकी थिएन, त्यस कारणले मान्छेको दृष्टिबाट यो असम्भव थियो, तर यहाँनिर स्वर्गदूत आएर जकरियालाई यो कुरा भनिराखेका छ, अनि उसले त यहाँ तुरुन्तै विश्वास गर्नु सकेन, अनि त्यो विश्वास नगरेको कारणले, यद्यपि उनी ऊ खराब मान्छे थिएन, तर उसको विश्वास गर्न सक्ने क्षमता भएन, किनभने उसले त्यो भित्री अन्तर्दृष्टि देखेन, किनभने यो कुरा गर्ने परमेश्वरको दूत जसले यो कुरा गर्दै हुनुहुन्छ उहाँले गर्न सक्नुहुन्छ, उहाँबाट यो सबै कुरो हुनसक्छ, तर त्यो कुरो उसले बुझ्न सकेन, त्यही कारणले उसले कसरी हुन्छ भनेर ऊ त्यहाँ प्रश्न गर्छ, किनभने त्यहाँ एउटा सबभन्दा महत्त्वपूर्ण कुरा तपाईँ र म विश्वासीहरूको लागि यो पाठबाट सिक्ने के हुन्छ भने, कतिचोटि परमेश्वरले हामीलाई जे कुरा भन्नुहुन्छ नि हामीले विश्वास गर्न सक्नुपर्छ, त्यो विश्वास चाहिँ हामीले चाहिँ के गर्छौँ भने हाम्रो शक्तिलाई हेर्छौँ, हाम्रो आफ्नै क्षमतालाई हेर्छौँ, हाम्रो आफ्नै सबै कुरालाई हेर्छौँ, अनि ए हुँदैन होला म त कहाँ यस्तो, तर परमेश्वरको वचन आयो भने हामीले आफूलाई हेर्ने होइन, परमेश्वरलाई हेर्नुपर्छ, परमेश्वरमा भरोसा गर्नुपर्छ, हाम्रो जीवन परमेश्वरको हातमा छोड्नुपर्छ, पहिलो कुरा चाहिँ निश्चय परमेश्वरबाट आएकै होइन, त्यसैले यहाँनिर सबभन्दा ठुलो पाठ एउटा विश्वासको छ, तर हाम्रो आजको सन्दर्भ त्योभन्दा फरक छ, त्यो के हो भनेदेखि येशु ख्रिस्टको बारेमा जुन सुसमाचार छ कि मान्छेको उद्धार पाउने एउटा मात्रै उपाय येशुमा विश्वास, अर्को कुनै तरिकाबाट मान्छे स्वर्ग जाँदैन, अरू कुनै किसिमले धर्म गरेर बलिदान गरेर अनि भाकल गरेर कराएर पाठ गरेर तीर्थ व्रत गरेर दान दातपे गरेर व्रत बसेर कुनै कुराले मान्छे स्वर्ग जाँदैन, येसुमा विश्वास गरेर मात्र, यो कुरा येसु प्रभु आफैले भन्नुभएको छ, उहाँले के भन्नु, बाटो सत्य र जीवन म हुँ, म बाहेक कोही पिता कहाँ जानु सक्दैन, यो कुरो येसुले भन्नुभएको छ। अब हाम्रो आजको विषय के हो भने किन यो यस्तो छ त, यो कसरी हामीलाई थाहा हुन्छ कि येसुको कुरा मात्र सत्य छ, येसुले मात्रै मुक्ति दिन सक्नुहुन्छ, यो कसरी थाहा हुन्छ, यो कुरा हामी हेर्न गइरहेका छौँ, किन यो येसुको विश्वासको कुरा चाहिँ यो संसारको अन्धकारको धर्म कर्म यो मूर्ति पूजा भन्दा फरक किन छ, यो परमेश्वरबाट भएको कुरा छ, यो परमेश्वर आफैले गरेको कुरा छ, यो यस्तो अचम्मको कुराबाट यो घटनाहरू भइरहेको छ, यो पहिलो कुरा तपाईँलाई मैले यति पढेँ। अब मरियमको जो चाहिँ येशु प्रभु चाहिँ एउटा कुमारी केटी बिहे नगरेको एउटा कुमारी शुद्ध केटीमा गर्व भएर येशुको जन्म हुन्छ, अनि आज त्यो विषयमा पनि हेर्छौँ, अनि तपाईँलाई सर र यसको बारेमा पनि म पढ्न चाहन्छु, यो चाहिँ लुका 1:26-33 पहिला पढ्छौँ, कसरी येशु प्रभुको जन्म भयो, यहाँनिर 6 महिनामा परमेश्वरले गब्रियल स्वर्गदूतलाई गालिलको नासरत नाउँको सहरमा पठाउनु भयो, तिनी एउटी कन्या केटीबाट केटी कहाँ गए जसको मगनी दाउदको घरानाको योसेफ भन्ने एकजना मानिससँग भएको थियो, त्यस कन्याको नाउँ मरियम थियो। स्वर्गदूतले तिनी कहाँ गएर भने, हे कृपा पात्र, तिमीलाई अभिवादन परम प्रभु तिमीसँग हुनुहुन्छ। तर तिनी त्यस कुराले साह्रै विचलित भइन् र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। स्वर्गदूतले तिनलाई भने, नडराऊ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ, परमेश्वरको दया पाएकी छौ, होइन? अब हेर, तिमीले गर्भधारण गर्ने छौ र एउटा छोरो जन्माउने छौ र तिमीले उहाँको नाउँ येसु राख्ने छौ। अनि येसु भनेको चाहिँ उद्धारकर्ता, मुक्तिदाता। येसु नामको अर्थ उहाँ चाहिँ मुक्तिदाता भनेको जस्तै हो। येसु भनेको चाहिँ मुक्तिदाता। त्यसैले तिमीले उहाँको नाउँ चाहिँ मुक्तिदाता राख्ने छौ, किनभने उहाँ मुक्ति दिन आउनुहुनेछ। यहाँ त्यही अघि जकरिया पुजारी कहाँ देखा पर्ने गब्रियल स्वर्गदूत मरियम कहाँमा आएर यो कुरा गर्दैछन्। मरियम भर्खरको 14-15 वर्षको होला। अनि मरियम सुरुमा डराउँछिन्, किनभने उनलाई अचम्म लाग्छ, कहिल्यै नभएको घटना, होइन? तर यहाँनिर स्वर्गदूतले उनलाई सबै कुरा भन्दै गएको हुन्छ, होइन? त्यसपछि एउटा छोरो जन्माउँछौ र तिमीले उहाँको नाउँ चाहिँ येसु राख्ने छौ। उहाँ महान हुनुहुनेछ, परम प्रधानका पुत्र कहलाइनु हुनेछ। यानि परम प्रधान भनेको चाहिँ जेहोबा, परमेश्वर पिता, परम परमेश्वरको, परम प्रभुको पिता, परमेश्वरको पिता, के अरे, पिताको पुत्र, परमेश्वरको पुत्र उहाँ कहलाइनु हुनेछ। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्न खोजिएको छ, होइन? र परम प्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। अब यो दाउदको सिंहासन भन्ने कुरा चाहिँ, इजरायलीहरूको राजा चाहिँ दाउद थिए, असल राजा। अनि यो एउटा चिन्ह मात्रै हो। येशु प्रभु चाहिँ राजा चाहिँ दाउदको, दाउद जस्तै मात्रै होइन, येशु चाहिँ संसारकै राजा, राजाहरूका महाराजा। उहाँभन्दा माथि कोही हुनै सक्दैन, उहाँको राज्यको अन्त कहिले हुनै सक्दैन, त्यही कुरा छ। तर यहाँनिर एउटा चिन्हको रूपमा यो भनिएको छ, होइन? अनि उहाँले याकुबको वंशमाथि सदा सर्वदै राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त हुने छैन। यो जम्मै कुरा चाहिँ के छ भनेदेखि, पहिला भविष्यवाणी भएको छ यसको बारेमा। त्यही कारणले यो कुरो यहाँनिर त्यही किसिमले आएको छ, योभन्दा पहिला नै प्रतिज्ञा भएको छ। परमेश्वर 700 वर्ष, 740 वर्षभन्दा अगाडि यसको बारेमा प्रतिज्ञा भएको छ। अब अर्को अन्तिम, यो मरियमको बारेमा अर्को अन्तिम कुरा म भन्न चाहन्छु। मरियम के अरे, लुका 1:34 48 सम्म मरियमले स्वर्गदूतलाई भनिन्। अब यहाँ कुराकानी हुन्छ मरियमको, अब यो कसरी हुन्छ, हुनसक्छ, किनकि म एक कन्या हुनेपछि मेरो त विवाह छैन, मेरो कोही केटासँग सम्बन्ध छैन, म एउटा कन्या केटी कुमारीबाट यो कसरी हुनसक्छ? अनि त्यसपछि स्वर्गदूतले तिमीलाई जवाब दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमी माथि पर्नेछ, यसै कारण जो जन्मनु हुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरका पुत्र कहलाइनु हुनेछ। हेर, तिम्री नातेदार एलिसिबाले पनि तिनको वृद्ध अवस्थामा छोरो गर्भधारण गरेकी छिन् र जो बाजी कहलाइकी थिइन् तिनी अहिले 6 महिनामा छिन्, किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। अनि मरियमले भनिन्, हेर्नुहोस्, म परम प्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट बिदा भए। यहाँनिर एउटा कुरा फेरि यो मरियमको बारेमा तपाईँले बुझ्नुहोस्। अघि मैले जकरियाको बारेमा के भने, जकरियाको खुसीको खबर स्वर्गदूतले सुनायो हो। जकरिया यति बुढो थियो, उसको श्रीमती पनि बच्चा पाउने अवस्थामा थिएन, उसले विश्वासै गर्न सकेन। त्यही कारणले परमेश्वरको प्रतिज्ञा पुरा भयो, तर जकरियाले केही समयको लागि बोल्न पाएन, किन उसको विश्वास अविश्वासले गर्दाखेरि। तर परमेश्वरले त पुरा गर्नुभयो। यहाँनिर मरियमले के भन्छिन्, मरियमको चाहिँ कुरा, उसले पनि प्रश्न गरेकी छिन्, इमान्दार प्रश्न, किनभनेदेखि आफू जुन जवान हो, विवाह छैन, कन्या केटी हो, कसरी सम्भव छ? त्यसपछि सबै कुरा दूतले बताइसकेपछि अब मरियमको जवाब जे छ, एउटा महत्त्वपूर्ण छ, जुन कुराबाट हामीले पनि हाम्रो जीवनमा सिक्नुपर्छ। त्यो के हो भने, म परम प्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस् भनेको चाहिँ म तपाईँले भनेको कुरामा पुरा आफैलाई समर्पण गरेको छु, म भरोसा गरेको छु, जे तपाईँ भन्नुभएको छ त्यो पुरा होस् मेरो जीवनमा। किन उसले त अब पुरा विश्वास गरिन्, उसले परमेश्वरमा भरोसा गरिन्। हरेक व्यक्ति जब परमेश्वरको वचन सुन्छ त्यो एउटा परमेश्वरबाट आउने मौका हो, किनभने परमेश्वरको वचनको बारेमा बाइबल आफैमा के भनेको छ भने परमेश्वरको वचन चाहिँ सित्तै फर्किँदैन, त्यो जब आउँछ त्यसमा शक्ति हुन्छ। तपाईँले यसैयामा यो कुरा पाउनुहुन्छ, जब त्यो आउँछ त्यो सित्तै फर्किँदैन, 55:11 होला, सित्तै जाँदैन किनभने त्यसमा शक्ति हुन्छ। तर कुरा के छ भनेदेखि तपाईँ र म जब परमेश्वरको वचन सुन्छौँ हामी त्यसलाई कसरी जवाब दिन्छौँ? तपाईँको वचन अनुसार होस् भन्छौँ कि एउटा कानले सुनेर अर्को कानबाट उडाइदिन्छौँ? होइन, अब धेरै जस्तो मान्छे के हुन्छ भने बाहिर चाहिँ राम्रै क्रिस्चियन हुन्छ तर हृदयभित्र चाहिँ कसले अधीन गराएको छ त्यो अर्को विषय छ। त्यही कारण हामीले ठन्डा दिमागले सोच्ने, जहिले पनि परमेश्वरको अगाडि चुप लागेर विचार गर्ने, आफैलाई परमेश्वरको अगाडि जाँच्ने, प्रभुले मलाई के भन्दै हुनुहुन्छ, यो हरेक व्यक्तिको लागि जरुरी कुरा हो। अघि यहाँनिर रविले भन्दै थियो, हामी जुन बेलामा हाम्रो मनमा हामी निराश हुन्छौँ, हामी हाम्रो अवस्था फरक हुन्छ, हामी चुप लागेर परमेश्वरको अगाडि गयौँ भने उहाँले हामीलाई ढाडस दिनुहुन्छ। होइन, जब चुपचाप परमेश्वरको अगाडि जान्छौँ परमेश्वर हामीसँग बोल्नुहुन्छ, होइन, तर जब बोल्नुहुन्छ उहाँ परमेश्वरको वचनबाट बोल्नुहुन्छ, बाइबल पढ्दै गर्दाखेरि बोल्नुहुन्छ। अनि जब परमेश्वरको वचनदेखि हामीसँग बोल्नुहुन्छ, हामीले त्यसमा भरोसा गरेर हामी त्यस अनुसार पालन गऱ्यौँ भनेदेखि उहाँले पुरा गर्नुहुन्छ, किनभने उहाँमा चाहिँ असम्भव छैन। एउटा सबभन्दा महत्त्वपूर्ण कुरा त्यो सिक्छौँ, परमेश्वरमा असम्भव छैन। अब आजको विषयमा तपाईँकोमा ए अझै एउटा खण्ड पढ्न चाहन्छु, त्यसपछि मरियम, अब एलिसिबा चाहिँ मरियमको मामा फुपूको छो, यस्तै सानी आमाको छोरी के हुन्छ, दिदी बहिनी पर्छ, सायद उनीहरूको बिचमा कहिलेकाहीँ कुरा हुन्छ। अब यो सबै कुरा सुन्ने बित्तिकै, यो हुने बित्तिकै अब एलिस के अरे मरियमलाई त एकदम खुचखुच हुन्छ नि, अनि एलिसिबालाई भेट्न जान्छन्, अनि भेट्न जाँदाखेरि यहाँ भएको कुराकानी तपाईँले लुकाको 1 अध्याय पुरै पढ्न सक्नुहुन्छ, तर तपाईँलाई मैले केवल 19 र 21 41 42 म पढ्न चाहन्छु। ती दिनमा मरियम आतुरसँग पहाडतर्फ यहुदियाको एउटा गाउँमा गइन्। जब एलिसिबाले मरियमको अभिवादन सुनिन्, अब मरियमलाई भेट्न के अरे एलिसिबालाई भेट्नलाई मरियम गइन्। त्यसपछि एलिसिबालाई चाहिँ मरियमले अभिवादन गर्ने, सायद आफूभन्दा दिदी भएको भएर होला, होइन, तब तिनले गर्भमा बालक उफ्रियो र एलिसिबा पवित्र आत्माले भरिन् भरिपूर्ण भइन्। के भयो, मरियम देख्ने बित्तिकै के भयो, एलिसिबा शिवाको गर्भमा 6 महिनामा भएको बालक भित्र उफ्रियो, उसलाई थाहा भयो, किनभने हामीले उसको बारेमा के भनेको थियो भने गर्भदेखि नै पवित्र आत्माले भरिएको हुन्छ त्यो व्यक्ति, होइन, किनभने येशु प्रभु त मरियमको कोखमा, अनि बप्तिस्मा दिने योहन्नाले जब प्रभु आएको भित्रबाट थाहा पाउँछ त्यो बालक उफ्रिन्छ त्यहाँ, त्यो कुरो एलिसिबालाई थाहा हुन्छ। अनि एलिसिबा पवित्र आत्माले भरिन् र एलिसिबाले चर्को स्वरले भनिन्, स्त्रीहरूमा तिमी धन्य के हौ र तिम्रो गर्भको फल धन्यको हो। तपाईँले अरू बाँकी पढ्न सक्नुहुन्छ, होइन, त्यसपछि यो तपाईँलाई सुरुवाती मैले यसरी गरेँ। त्यसपछि आजको खास वचनको विषयमा हामी जानेछौँ, त्यो वचनको विषयमा जाँदाखेरि तपाईँलाई अलिअलि मैले स्लाइड पनि देखाउनेछु। त्यस कारणले यो दुईवटा घटना अब तपाईँलाई कुरा गऱ्यो भनेदेखि येशु प्रभुको जन्मको बेलामा यो मात्रै होइन, थुप्रो घटना घटेको थियो, होइन, त्यसपछि भेडा गोठालाहरू जब उहाँ जन्मिनुहुन्छ बेतलेहेममा, धेरै कुराहरू छ। वास्तवमा पुरानो नियममा चाहिँ येशु प्रभु चाहिँ जेरुसलेममा सहरमा जन्मिने कुरा पनि छ। त्यसैले यहाँनिर सबभन्दा महत्त्वपूर्ण कुरा आज तपाईँलाई म के भन्न लागिरहेको छु भनेदेखि इसाई विश्वासको कुरा गर्दै गर्दाखेरि मान्छेहरूलाई हामीले किन सुसमाचार सुनाउनु पर्छ, हामीले किन येशूलाई विश्वास गरिराखेका छौँ, येशूलाई विश्वास नगर्नेहरू बाँचेका छन् त आत्मामा, बाँचेका छैनन् भने किन, मान्छेहरूले किन येशूलाई नै मुक्तिदाता भनेर विश्वास गर्नुपर्छ? धेरै प्रमाणहरू छन् प्रियहरू। येशूकै कुरा, बाइबलकै कुरा किन सत्य छ? किनभने वचनमा लेखेको छ, हामी जति पनि मान्छेहरू धर्म मान्छ नि, ए टिका लगाएको छ, बिहानदेखि मन्दिर गएको छ, होइन, यति यति मेहनत गरेका छ। अझ यो बुद्ध धर्म मान्ने मान्छे त मैले देखाएको छ, यस्तो मेहनत, त्यो घोपटोप परेको छ, उठ्या छ, यसो हेर्दाखेरि उनीहरूले यति धेरै कमाउन सक्ने भएदेखि कति कमाउँथे। तर परमेश्वरको वचनमा एउटा कुरा के छ भने, हामीले आफ्नो मुक्तिको लागि के पनि गरेर कमाउनु सक्दैनौँ, त्यो कुरो त बाइबलमा छ। किनभने हामी त पापमा जन्मिन्छौँ, हामी आफ्नै कुराले परमेश्वरलाई प्रसन्न हुन सक्दैनौँ, यो कुरो बाइबलमा क्लियर छ। तर त्यही कारणले परमेश्वरले मानिसको उद्धारको लागि एउटा बाटो बनाउनु भएको थियो, त्यो बाटोको सम्बन्धमा यो क्रिसमसको सिजनमा, यो क्रिसमसको समयमा, अथवा येशू ख्रिस्ट संसारमा आउनु भएको जुन सन्दर्भ छ, त्यो कुराले चाहिँ हामीलाई पूर्ण रूपमा यो कुराहरू बताउँदछ। पहिलो कुरा त मान्छेहरूले येशूलाई विश्वास गर्न सक्दैन, र उनीहरूलाई कमसेकम हामीले बुझाउन सक्नुपर्छ कि ख्रिस्ट संसारमा आउनु भएको यो अन्य मान्छेले कोठामा बसेर कल्पना गरे जस्तो होइन, यो त ऐतिहासिक रूपमा साँच्चै साक्षात भएको थियो। त्योभन्दा पनि येशू प्रभु आउनुहुने, त्यसपछि के गर्नुहुने, कुन कुन ठाउँमा आउनुहुने, कसरी आउनुहुने, सबै कुरो पहिला सयौँ वर्ष अगाडिदेखि लेखिँदै गएको छ। यो नै सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले मानिसको उद्धार कसरी हुन सक्छ भन्ने कुरा नै यो क्रिसमसको समयमा भएका कुराहरूबाट, परमेश्वरको वचनबाट हामी सिक्न सक्छौँ। किन येशूमा मात्र मानिसले नयाँ जीवन पाउन सक्छ? के स्वर्ग जाने अरू पनि उपायहरू छन् त? यो क्रिस्चियनहरूको लागि प्रश्न हो। स्वर्ग जाने उपायहरू छन् त? येशूमा विश्वास नगरेका तर असल जीवन बिताउने, आफ्नो सनातनको धर्ममा एकदम इमान्दार मानिसले मुक्ति पाउँछै पाउँदैन? उसलाई मुक्तिको निश्चयता छ कि छैन? यो प्रश्न हामी गर्न सक्छौँ। बाइबलले भन्छ छैन, अझ उसको जीवनमा त त्यो खालि क्षणिक आनन्द मात्रै छ, भित्र गहिरो आनन्द त खालि प्रभुमा मात्रै छ। त्यसैले यहाँनिर साँचो जीवित परमेश्वर को हुनुहुन्छ भन्ने कुरा, र उहाँलाई कसरी हामी व्यक्तिगत रूपमा चिन्न र सम्बन्धमा आउन सक्छौँ भन्ने कुराको उत्तर चाहिँ केवल अरू कसैले भन्न सक्दैन, केवल परमेश्वरको वचन बाइबलमा हामी भन्न सक्छौँ। किनभने बाइबल चाहिँ परमेश्वर आफैले बोल्नु भएको वचन हो, होइन? धेरै अरू प्रश्न जति हामीले जति कुनै पनि प्रश्नको उत्तर बाइबलमा हामीले पाइन्छ। बाइबलले मात्र परमेश्वरको बारेमा, मानिसको बारेमा, र यो संसारको बारेमा, संसार कता गइरहेछ, यसले मान्छेलाई कहाँ पुर्याउँछ, मान्छे नाश कसरी हुन्छ, त्यसको उद्धार कसरी हुन्छ, बाइबलले मात्रै बताउँछ। त्यस कारणले हामीले बाइबललाई ध्यान दिएर पढ्नुपर्छ। तर बाइबल पढेर मात्रै पुग्दैन, बाइबल पढ्नुभन्दा पहिला बाइबललाई हामीले आफ्नो जीवनमा लगाउने समर्पणता गर्नुपर्छ। तपाईँ र म कतिजनाको बाइबल त पढ्ने बानी होला, प्रार्थना गर्ने, मण्डली जाने सबै, तर तपाईँको खास हृदय चाहिँ कहाँ छ? तपाईँ के को लागि गर्नुहुन्छ? भित्र चाहिँ के छ? तपाईँले प्रभुलाई पक्का पछ्याउनु भएको छ, कुनै रूपमा ज्यान पनि तपाईँले त्याग्न तयार हुनुहुन्छ भने मात्रै तपाईँ येशूको हुनुहुन्छ, नत्र भने हुँदैन। धेरै मान्छेहरू छन् मण्डली जानेहरू ख्रिस्टमा मुक्ति पाएको नहुन सक्छ, त्यो कुरो हामीले पहिला बुझ्नुपर्छ, होइन? त्यसैले आजको विषयमा म सरसरी तपाईँलाई फेरि पनि म अगाडि बढाउन चाहन्छु। अनि त्यसैले अचूक प्रमाणहरू बाइबलमा छन्, त्यही कुरो मैले तपाईँलाई भन्न खोजेको, होइन? योहन्ना 1:14, अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बिचमा बास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौँ, तर जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्र जस्तो थियो। हामीले योहन्नाको 1:14 के देख्यौँ भने, वचन देहधारी हुनुभयो, शरीरको रूपमा येशू प्रभु अवतार हुनु, मान्छेको रूपमा संसारमा आउनुभयो, अनि जो येशू संसारमा हुनुहुन्थ्यो उहाँ परमेश्वरको जस्तो महिमामा हुनुहुन्थ्यो, उहाँ पवित्र पापरहित हुनुहुन्थ्यो। अब यो क्रिसमसको नजिकको समयमा, यो क्रिसमस मनाउँदै गर्दाखेरि येशूको जन्मको उपलक्ष्यमा हामी धेरै कुराहरू गर्दै जान्छौँ। यसको सम्बन्धमा हामीले अलिक गहिरेर विचार गर्नु जरुरी छ, किनभने यो 2024 भन्छ इस्वी सम्वत, यो पनि ख्रिस्टकै सम्वत हो नि, यो पनि अचम्मकै कुरा छ होइन र? वास्तवमा येशु प्रभुको जन्मले त संसारमा मिति पनि छुट्टै बनाइदियो। जबदेखि येशु प्रभु जन्मिनु भयो नि अर्कै मिति सुरु भयो, त्योभन्दा पहिलाकोलाई अर्कै मिति भनिन्छ, त्योभन्दा पहिलाको मितिलाई चाहिँ येशुभन्दा पहिलाको मिति भनिन्छ, पछिको मितिलाई बिफोर क्राइस्ट होइन, पछाडिको चाहिँ प्रभुको वर्षदेखि यताको। सो कति धेरै कुराहरू छ जुन चाहिँ अचम्मको कुरा छ, किनभने उहाँ अचम्मको प्रभु हुनुहुन्थ्यो, साँचो प्रभु हुनुहुन्थ्यो। तर मान्छेहरूले त विश्वास गरेका छन्, कतिजना मान्छेहरू नास्तिक हुन्छन्, कतिजना मान्छेहरू क्रिस्चियन भएर पनि क्रिस्चियन जस्तो हुँदैनन्। जब परमेश्वरले पृथ्वी र यहाँ भएका सबै कुरा बनाउनु भएको थियो, के भयो त? आदम र हवालाई उहाँले बनाउनु भएको मान्छेलाई एउटा बगैँचामा राख्नुभयो, प्रशस्त आशिष दिनुभयो, त्यो बगैँचालाई अदनको बगैँचा भनिन्थ्यो। हामीलाई थाहा छ कथामा त्यतिखेर आदम र हवा एकदम पर्फेक्ट थिए, उनीहरू एकदम सुन्दर थिए, उनीहरूलाई केही खराबी थिएन। र परमेश्वरले जुन आज्ञा दिनुभएको थियो, त्यहाँ दुईवटा रुखमध्ये एउटा रुखको फल नखानु, तर एक दिन शैतान सर्पको रूप लिएर आउँछ अनि आदम र हवालाई, अझ हवालाई चाहिँ परीक्षा गर्छ, है यो फल खानु ठिकै छ, अनि आदि आदि सत्य आदि आदि झुट्टा बोलेर अनि उसलाई छकाइदिन्छ। अनि उसले पनि यसो विचार गर्छ, ए ठिकै छ होला, अनि त्यो झुट्टा चाहिँ के हुन्छ, तिमी पनि परमेश्वर जस्तो हुन्छौ, त्यो त झुट्टा थियो। आज पनि कतिजना मान्छेहरू झुट्टा कुराले गर्दाखेरि फस्छन् होइन, घमण्डले फस्छन् नि, त्यो कुरा पहिला पनि भएको थियो, त्यसरी उनीहरूले त्यो फल खान पुग्छन् जसले गर्दा मानिसहरू पापमा पर्छन् अनि त्यसदेखि परमेश्वर र मानिसको बिचको सम्बन्ध चाहिँ बिग्रिन्छ। अनि त्यो समयमा नै जब त्यो मान्छेले पाप गरेको थियो, त्यतिखेर नै परमेश्वर, यो चाहिँ यो उत्पत्ति 3 अध्यायमा हामीले यी सबै कुराहरू सिक्छौँ, 3 अध्यायमा छ मान्छेले पाप गरेको कुरा, पापले परमेश्वर र मान्छेको बिचमा के समस्या ल्यायो त्यो कुरा, पापको कारण, किनभने येशु प्रभुले के अरे परमेश्वर पिताले के भन्नुभएको थियो, त्यो जुन चाहिँ फल चाहिँ विवेकको रुखको फल खायो भने तिमी मर्छौ आत्मिक रूपमा, नभन्दै खाएपछि मानिस आत्मिक रूपमा मर्यो, परमेश्वरसँगको महिमाबाट चुक्यो। हामीले रोमी 3:23मा के पढ्छौँ, सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्, मान्छे परमेश्वरको महिमासम्म पुग्नबाट चुक्यो। त्यसपछि हामी के देख्छौँ, त्यो भएको 2000 वर्ष भयो, तर त्यही बेलामा नै जब परमेश्वर मानिसहरूकामा आउनुभयो, उत्पत्ति 3:15मा नै परमेश्वरले यो संसारको मानिसहरूको पापदेखि उद्धारको एउटा प्रतिज्ञा त्यतिखेर नै गर्नुहुन्छ, जुन चाहिँ उत्पत्ति 3:15मा। तर त्योभन्दा पहिला यो परमेश्वरले जुन प्रतिज्ञा गर्नुभयो, येसु मात्र त्यसको त्यो त्यो पापमा परेको मान्छेबाट उद्धार पाउने चाहिँ बाटो चाहिँ येसु मात्रै हुनुहुन्छ भन्ने कुरा हामीले हेऱ्यौँ। त्यसैले मान्छे र परमेश्वरको बिचको सम्बन्ध बिग्रियो, अनि योहन्न 14:6 त्यही येसु प्रभु आफैले भन्नुभएको कुरा के हो, बाटो सत्य र जीवन म हुँ, म बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। तपाईँले 1 तिमोथी 2:4 र 5मा हेर्नुभयो भने के लेख्छ, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ र परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस येसु ख्रिस्ट। येसु ख्रिस्ट संसारमा आएर बलिदान हुनुभयो सबैले मुक्ति पाउनु भन्ने, अनि परमेश्वर र मान्छेको बिचको त्यो पुल चाहिँ, परमेश्वरमा जाने पुल चाहिँ येसु मात्रै हुनुहुन्छ, क्लियर यहाँनिर परमेश्वरको वचनमा छ। अनि प्रेरित 4:12मा के छ, मान्छेलाई पापबाट छुटकारा दिने बाटो, पत्रुसले के अरे पत्रुसले यहाँ के भन्छन्, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। त्यहाँ हामीले के देख्छौँ त भन्दाखेरि, परमेश्वर मुक्ति पाउने बाटो अरू कुनै पनि छैन, क्लियर देख्छौँ यहाँनिर होइन। त्यस कारणले यो धर्म गरेर मान्छेले मुक्ति पाउँदैन, कोही कोही मान्छे क्रिस्चियन भएर पनि धर्म गर्छ, किनभने विश्वास होइन कि धर्म गर्छ, धर्म गरेर मुक्ति पाइँदैन, जीवन दिनुपर्छ परमेश्वरमा, नयाँ जन्म, अघि त्यो योहन्न 3:3 आएको थियो नि, नयाँ गरी जन्मेन भने परमेश्वरलाई देख्न सक्दैन, त्यो नयाँ गरी जन्मन मान्छेलाई सक्ने बाटो बनेर येशु प्रभु संसारमा आउनुभयो। येशु परमेश्वर भएर पनि मानिसको रूपमा रूप धारण गरेर संसारमा आउनुभयो, आफैलाई होच्याउनु भयो, अनि मानिसको उद्धारको निम्ति मानिस नै भएर मानिसकै भाषा बुझेर बोलेर येशु प्रभु संसारमा आउनुभयो। हामीले फिलिपी 2:6-8 पद फिलिपीको पत्रमा हेऱ्यौँ भनेदेखि परमेश्वरको येशु प्रभु चाहिँ कसरी होचिनु भएको थियो, परमेश्वर आफै भएर भन्ने कुरो त्यहाँ पनि पाउँछौँ। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर एउटा मनुष्य तथा मनुष्य भएर जन्मनु भयो, स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्युसम्मै अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो। वास्तवमा येशु प्रभु संसारमा क्रिसमसको सिजनमा आउनुभयो, तर उहाँ आउनु भएको चाहिँ मानिसको पापको निम्ति आफै बलिदान हुनु, जुन कुरा उहाँले गर्नुभयो। अनि यहाँनिर अर्को विषय के छ भने यो कुरा सबैले बुझ्नुपर्ने, आदमले जुन पाप गर्यो, आदम परमेश्वरको महिमाबाट चुक्यो, उसमा पाप स्वभाव सुरु भयो। शैतान परमेश्वरको विरुद्धमा घमण्ड गरेको कारणले परमेश्वरको श्रापबाट लुसिफरलाई चाहिँ शैतान बाँध्यो, तर आदमलाई जब त्यो परीक्षा गर्न आयो त्यो शैतान, र आदमको कुरा सुनेर परमेश्वरको विरुद्ध काम गर्यो आदमले, त्यसपछि आदममा पनि त्यो शैतानको स्वभाव आयो। अनि तपाईँलाई खास भन्दाखेरि तपाईँ र ममा हामी परमेश्वरको वचन र आत्मामा लागेनौँ भने हामीमा घमण्ड, लोभ, ईर्ष्या, डाहा, विरोध अहिले पनि आउँछ। त्यो सबै आदमको स्वभाव जो शैतानबाट आयो, हामीले त्यसलाई दिनदिनै क्रुसमा चढाउनु पर्छ र येशूलाई हाम्रो हृदयमा राख्नुपर्छ। अनि हामी दिनदिनै तपाईँ र मैले आफैले मान्छेहरूको बारेमा कस्तो सोच्छौँ होला, कसैले तपाईँलाई दुःख दियो, कोही मान्छे तपाईँको विरोध गरे जस्तो लाग्यो, तपाईँले माया गर्नुपर्छ, त्यो मान्छेले तपाईँलाई येशु जस्तो देख्नुपर्छ। त्यो चाहिँ परमेश्वरको वचन हो, तपाईँले त्यो गर्नलाई परमेश्वरको आज्ञा हो, त्यो नगर्दाखेरि तपाईँ पनि खत्तम हुनुहुन्छ। त्यो कुरो त हामीले विचार गर्दैनौँ। त्यसैले भजन सङ्ग्रहमा के लेखा छ भने नि, आदम पछि जति पनि मान्छे जन्मिए सबै मान्छेको स्वभाव चाहिँ पाप स्वभाव छ। भजन सङ्ग्रह 51:5 दाउदले, भजन सङ्ग्रह लेख्ने दाउद राजाले के भन्छ, साँच्चै म जन्मदा नै पापी थिएँ र मेरो आमाले मलाई गर्भ धारण गरेदेखि नै म पापी थिएँ। त्यो कुरा यहाँनिर लेखिएको छ होइन। तर अब येसुको कुरा गर्दाखेरि चाहिँ त्यही कुरा यो क्रिसमसको बारेमा हामीले सिक्नुपर्छ। त्यो के हो भने येसु चाहिँ पाप रहित जन्मनु भयो, त्यही कारणले यो अरू धर्म अरू कुराभन्दा फरक छ। कुनै पनि संसारमा त्यस्तो धर्म छैन जहाँ चाहिँ परमेश्वर आफै पवित्र भएर जन्मनु भयो, उहाँमा पाप थिएन, र पाप रहित व्यक्ति अर्को मानिसहरूको सबै मानिसहरूको पापको निम्ति बलिदान हुनुभयो। अनि त्यो किनभनेदेखि हामीमा भएको पाप मेटाउने चाहिँ केवल यसु के अरे त्यो पाप रहितको बलिदानद्वारा मात्रै सम्भव थियो। त्यसकारणले यहाँनिर दोस्रो कोरन्थीमा त्यसको बारेमा प्रष्ट लेखेको छ, यो कुरा पनि सुन्नुहोस्। दोस्रो कोरन्थी 5:17-21 म जहिले पनि पढ्ने गर्छु, मलाई थाहा छ हाम्रो टाइम चाहिँ सिद्धिसक्नु आयो, मैले धेरै बेर लिने विचार थिएन, अनि मलाई लाग्छ म छिट्टै सिद्धाउँछु। अर्को 10 मिनट, किनभने आज तपाईँहरूको प्रभुभोज पनि छ है त। त्यसपछि यहाँनिर दोस्रो कोरन्थी 5:17 के छ भने, यस कारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। दोस्रो कोरन्थी 5:18 यो सब परमेश्वरबाट भएको हो जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो, हामीलाई मिलापको सेवा दिनुभयो। पहिला मैले यहाँ गरेको भएदेखि यो खोज्नलाई मलाई गाह्रो छ। दोस्रो कोरन्थीमा यहाँनिर यस्तो छ, यसकारण कोही ख्रिसमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। त्यही कारणले यो वचन जहिले पनि हामीलाई, अघि हाम्रो भाइले हेब्रु 12:14 पद राख्या जस्तै, कोही ख्रिसमा छ भने पुरानो कुरा चाहिँ उसमा हुँदैन, उसमा नयाँ हृदय हुन्छ, नयाँ सोच हुन्छ, पवित्र विचार हुन्छ, नम्रता नम्रतामा हुन्छ, ट्रान्सपरेन्सीमा हुन्छ, कहिले पनि आफैलाई अगाडि बढाउने कुरामा हुँदैन, परमेश्वरको इच्छामा समर्पित हुन्छ। जहिले पनि ऊ आज्ञाकारी हुन्छ, जहिले पनि ऊ सेवक हुन्छ। यहाँनिर के छ 18:5 को, यो सब परमेश्वरबाट भएको हो। यो पोइन्टले के भन्छ, येशु ख्रिस्ट संसारमा आउनु भएको चाहिँ हामीलाई नयाँ बनाउनलाई, हाम्रो पापबाट शुद्ध गर्नलाई। त्यस कारण परमेश्वरले गर्नुभयो त्यो यसकृतलाई, जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो र हामीलाई मिलापको सेवा दिनुभयो। अनि यहाँनिर 5:19 अर्थात् स्वयं ख्रिस्टमा हुनु भएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भएको छ। अनि यहाँनिर दोस्रो कोरन्थी 5:20 यसकारण हामी ख्रिस्टका राजदूत हौँ र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ, ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौँ कि तिमीहरू परमेश्वरमा मिलापमा आओ। अब यहाँनिर के छ भनेदेखि दोस्रो कोरन्थी 5:21, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। यो पदले तपाईँको येशु ख्रिस्ट संसारमा किन आउनु भएको थियो र उहाँले के गर्नुभयो भन्ने सब सबै प्रश्न बताउँछ। के लेख्या छ, हामी उहाँमा परमेश्वरको धार्मिकता बनाऊ। धार्मिकता भनेको के? धार्मिकता भनेको चाहिँ दोष रहित, नेपालीमा धार्मिकता भन्छ तर त्यो कानुनी शब्द जस्टिफिकेसन भन्ने शब्दबाट आउँछ। जस्टिफिकेसन भने कुनै मान्छेलाई अपराध छ, कुनै दोष लागेको छ अनि अदालतमा त्यसको न्याय हुँदैछ, तर उसको लागि चाहिँ कसैले त्यो न्यायको लागि केही तिरिदिन्छ, त्यसपछि ऊ चाहिँ स्वतन्त्र हुन्छ, दोष रहित, एकदम निर्दोष हुन्छ, त्यो धार्मिकताको त्यो शब्द हो यो। अनि त्यो चाहिँ परमेश्वरको धार्मिकताले, परमेश्वरले गरेको कामबाट हाम्रो दोष मेटिएर हामी येशुको बलिदानबाट, धार्मिकताबाट हामी निर्दोष बन्छौँ। त्यो होस् भनेर परमेश्वरले के गर्नुभयो, येशु ख्रिस्ट चाहिँ पापी हुनुहुन्थेन, उहाँले पापै चिन्नुहुन्थेन, उसलाई चाहिँ परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। त्यो कसरी सम्भव भयो? त्यही कारणले हामीसँग समय कम छ, त्यही कारणले येशु प्रभु संसारमा मानिसको रूप धारण गरेर आउनुभयो, जसले गर्दाखेरि उहाँ पाप रहित हुन सक्नु भएको होस् र पवित्र आत्माबाट उहाँ गर्व हुनुभयो। अघि हामीले मरियमको गब्रियल र मरियमसँग कुरा भएको हामीले देख्यौँ, मरियमले के भनेको थियो 1:18 होला, मरियमले के भन्थ्यो, म त कन्ने केटी हो, म त कुमारी हो, कसरी हुन्छ यो, सम्भव छैन। अनि गब्रियलले के भन्छ, होइन, परमधाम परमेश्वरको आत्मा, परमेश्वरीय शक्तिबाट तिमीमा गर्व हुन्छ अनि तिमीले छोरा जन्माउने छौ, उहाँ चाहिँ परम धाम परम प्रभुको पुत्र कहलाइन हुनेछ। त्यहाँनिर हामीले त्यो कुरो त्यहाँ देख्दछौँ। त्यस कारणले यो येशु प्रभु कन्याबाट गर्भधारण भएर जन्मिनु हुने एउटा मुख्य कारण के छ भनेदेखि, ताकि मानिस पापरहित हुन सकोस्। त्यसैले मैले यहाँनिर एउटा खन्न यहाँनिर पहिलो कुरा, सो अलिकति के भन्छ टाइम 1-2 मिनट बढी लाग्ने भयो, तपाईँलाई म यो कुरा भन्न चाहन्छु, येशु कुमारीबाट जन्मनु हुने अथवा कन्याबाट जन्मनु हुने भविष्यवाणी पुरानो नियममा भएको थियो। यसको बारेमा मैले तपाईँलाई अघि उत्पत्ति 3:15 भनेको थिएँ, 13 र स्त्रीको बिचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुल्चे नै छ र तैँले त्यसको कुर्कुच्चो डस्ने छस्। यो शैतानलाई तेरो शिर कुल्चे नै छ भनेको मतलब शैतानको शक्तिलाई नाश गर्नेछ, जुन चाहिँ स्त्रीको पुत्र भनेको चाहिँ येशु प्रभुको बारेमा यहीँनिर परमेश्वरले येशु संसारमा आउने कुराको भविष्यवाणी गर्नुहुन्छ। उत्पत्ति त्यसपछि यहाँनिर उत्पत्ति 12:3-4 परमेश्वरले मानिसहरूको उद्धारको जो योजना छ अब संसारमा सुरु गर्नुहुन्छ। परमेश्वरले त्यो येशु प्रभुको आगमनको लागि, उहाँ संसारमा आउनको लागि र जाति खडा गर्नुहुन्छ, जसलाई यहुदी जाति भन्छ, त्यसको निम्ति अब्राहमलाई चुन्नुहुन्छ। अनि यहाँनिर तपाईँले देख्नुहुन्छ यो उत्पत्ति 12:1-3 परमप्रभुले अबलाई चुन्नु भयो, तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा, म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु, म तेरो नाउँ प्रसिद्ध गराउने छु र तँ आशिषित आशिषको मूल हुनेछस्, तँलाई आशिष दिनलाई म आशिष दिनेछु, तँलाई श्राप दिनलाई श्राप दिनेछु, तँबाट नै पृथ्वीको सबै कुलले चाहिँ आशिष पाउनेछ। यो प्रतिज्ञा सबै कुलले भनेको चाहिँ सबै मानिसहरूले आशिष पाउने प्रतिज्ञा यहाँ परमेश्वरले गर्नुहुन्छ। अनि अर्को पदमा उत्पत्ति 49:10 के छ, यहु अब ये त्यो अब्राहमबाट जुन अब्राहमकै कुलबाट जुन आशिष दिने भनाइको मतलब चाहिँ एउटा उद्धारकर्ता आउने कुराको प्रतिज्ञा यहाँ भयो होइन, आशिषको लागि। अनि त्यो चाहिँ कुन कुल भन्दा यहुदाको हातबाट राजदण्ड हट्ने छैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बिचबाट हट्ने छैन, जबसम्म त्यसका मालिक आउँदैनन्, जातिहरू उहाँको आज्ञाकारी बन्ने छन्। यहुदाको कुलमा नै उहाँको जन्म हुन्छ भन्ने कुरो किटेर यहाँ उत्पत्ति 49:10 हामी देख्दछौँ। अर्को सामुएल 7:16 एक दुईवटा पद मात्रै पढ्छु है, तपाईँलाई धेरै बेर म रोक्दिनँ। यहाँ के छ भनेदेखि तेरो घराना र मेरो तेरो घराना र तेरो राज्य मेरो सामुन्ने सधैँभरि रहिरहन्छ र तेरो सिंहासन सदा सर्वदाको लागि स्थिर रहनेछ भनेर दाउदलाई यो सामुएलद्वारा चाहिँ यो प्रतिज्ञा यहाँ गरिएको हामी देख्दछौँ। अब त्यो कसरी हुनेछ भन्ने कुराको सबभन्दा पहिलो डिटेलमा यो भविष्यवाणी हुन्छ। त्यस कारणले यो क्रिस्चियन विश्वास येशु प्रभुको कुरा चान्चु नै छैन, यो चाहिँ महत्त्वपूर्ण छ भन्ने कुरा यसैयाले चाहिँ येशु प्रभु जन्मिनु भएको, सबै बलिदान हुनु भएको, बौरी उठ्नु भएको 2000 वर्ष अगाडि, येशु प्रभु संसारमा आउनुभन्दा 740 वर्ष अगाडि यसैयाले यो कुरा भनिरहेका छन्। यसैया 7:14 यसकारण परम प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्यले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन्, उहाँको नाउँ इमानुएल राखिनेछ। त्यस कारणले यहाँनिर थुप्रै कुरो छ, यसकारण परम प्रभु आफैले तिमीलाई एउटा चिन्ह, अनि यहाँनिर के छ, कन्या गर्भधारण हुने कुरा यहीँनिर छ, अनि येसुको नाउँ चाहिँ इमानुएल हुने कुरा पनि यहीँनिर छ होइन, जुन कुरा यहाँ पछि मत्ती 1:23 पुरा हुन्छ। हेर्नुहोस् त मत्ती 1:23 के छ, हेर कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीसँग। ठ्याक्कै त्यही कुरा होइन, अनि यसैया यो अर्को कुरो येशु प्रभुको बारेमा, उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ, उहाँ महान परमेश्वर नै हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ भन्ने कुरा चाहिँ यहाँ यसैया 9:6-7 यो पनि तपाईँलाई म पढ्न चाहन्छु। 6 के छ, किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ, उहाँ अचम्मका सल्लाहकार, शान्ति शक्तिशाली परमेश्वर, शान्तिका पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ। येसुको बारेमा यो पनि 740 वर्ष अगाडि भएको कुरा हो। अर्को 7 यसैया 9 उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिले हुने छैन। भनेको मतलब जब येसु त राजाहरूको महाराजा हुनुहुन्छ नि, एक दिन त येसु राज्य गर्न सधैँको लागि आउनुहुन्छ। आज पनि जबदेखि उहाँ बौरी उठ्नुभयो मृत्युमा गाडिएर, त्यहाँदेखि उहाँलाई विश्वास गर्नेहरूको राजा त उहाँ हुनुहुन्छ नि। तपाईँ र म जसले येसुलाई ग्रहण गरेका छौँ, ऊ तपाईँ र मेरो जीवनमा येसुको राज्य हो। जसले येसुलाई राज्य गर्न दिएको छैन उनीहरू त पक्का क्रिस्चियन हुनै सक्दैन। अनि उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिले हुने छैन। दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान परमप्रभुको जोसले यो कुरा पुरा गर्नेछ। अब यहाँनिर अर्को चाहिँ पुरानो नियमको भविष्यवाणी ऐतिहासिक रूपले पुरा भएको कुरा, अनि त्यसपछि अर्को एउटा पोइन्ट चाहिँ येसु एक कन्या केटीबाट जन्मनु भएको चाहिँ मुख्य उद्देश्य के हो। यो एउटा पद पढेर म सिद्धाउँछु। यो अघिको कुराहरू चाहिँ मैले अर्को नेक्स्ट टाइममा तपाईँलाई अलिकति एक्सप्लेन गर्न चाहन्छु, किनभने आज टाइम गइसकेको छ। त्यसैले यहाँनिर युहन्ना 1:18 के लेखेको छ, येसु प्रभु संसारमा किन आउनु भएको थियो भन्दाखेरि चाहिँ, परमेश्वरलाई कहिल्यै कसैले देखेको छैन, पिताको साथमा हुनुहुने एकमात्र पुत्रले उहाँलाई प्रकट गर्नु। अर्को कुरा चाहिँ येसु प्रभु कन्या केटीमा गर्भधारण भएर आउनु भएको मुख्य कारण ताकि उहाँ चाहिँ पाप रहित हुन सक्नु भएको होस्। पुरुष र स्त्रीबाट जन्मियो भने त त्यो पनि पापमै स्वभावमा जन्मिन्छ, तर येसु प्रभु त पुरुषबाट जन्मिनु भएन, पवित्र आत्माबाट शुद्धै, त्यसकारण उहाँमा पाप थिएन। मान्छेको उद्धारको लागि पाप रहित बलिदान चाहिन्थ्यो। अनि अर्को कुरा चाहिँ हामी देख्दछौँ उहाँ सिद्ध पर्फेक्ट हुनुहुन्थ्यो, र येशु प्रभु संसारमा जुन जीवनमा जिउनु भयो उहाँ एउटा परमेश्वरको प्रतिरूप, हरेक मानिसहरूलाई संसारमा परमेश्वर प्रकट गर्न उहाँ आउनु भएको थियो। त्यसैले क्रिस्चियन विश्वास चाहिँ सत्य छ, किनभने येशु ख्रिस्ट ऐतिहासिक रूपमा आउनुभयो। यो थुप्रै प्रमाणहरू छन्, त्यही प्रमाणकै बारेमा अध्ययन गर्यो भने यति धेरै कुरा छन्। तर बाँकी तपाईँलाई अर्को चोटीमा भन्ने म तपाईँलाई प्रतिज्ञा गर्छु। आज यति नै राख्न चाहन्छु। वास्तवमा यो क्रिसमसको सन्देश भनेको यति धेरै कुरा छ, कुन चाहिँ बाट भन्ने कुरा आउँछ। त्यसैले आज तपाईँलाई मैले भन्न खोजेको चाहिँ के छ भने, हामीलाई यो बारेमा ज्ञान हुनुपर्छ कि किन क्रिस्चियन विश्वास सत्य छ, किन येशु प्रभुको बारेमा जे कुरा छ त्यो प्रमाणित रूपमा, मान्छेको कल्पना गरेको अजमाएको कुरा होइन। अर्को कुरा के छ, किन संसारको धर्म कर्म चाहे जतिसुकै गरून् जीवनभरि गरून् उद्धार दिँदैन। यहाँ एकजना मान्छे नेपालबाट आथ्यो आजभन्दा 20 वर्ष अगाडि, अनि धेरै चासो गरेँ उनीहरूलाई, मैले मद्दत गरेँ, एउटा परिवार नेपालबाट, अनि एकदम छोरा पनि एकदम इन्ट्रेस्टेड थियो, अनि उनीहरूलाई धेरै मन लाग्यो क्रिस्चियन विश्वास, किनभने मैले थुप्रै सुरुको धेरै 20 वर्ष अगाडि म पनि अझ जवानै थिएँ। अनि अन्तमा उनलाई के लाग्यो भने, उसको श्रीमतीलाई चाहिँ 26 वर्ष भएछ बिहे गरेको। अब दाई, मैले त 26 वर्षसम्म मेरो बुढाको खुट्टाको पानी खाएको, त्यो त व्यर्थ जाने रहेछ, त्यसकारणले उसले विश्वासै गर्न सकिनन्। कतिजनाको मान्छेको विचार त्यस्तो छ। तर एउटा कुरा के छ भनेदेखि नि, बाइबलले के भन्छ, तपाईँ र मैले आफैलाई जीवित जिउँदै बलिदान गरे पनि पाउनेवाला छैन, केही उद्धार छैन। त्यसैले प्रार्थना गरौँ परमेश्वरले हाम्रो समझलाई खोलिदिनुहोस्, परमेश्वरले हाम्रो हृदयलाई खोलिदिनुहोस्, हाम्रो बुद्धिलाई खोलिदिनुहोस्, ताकि हामी साँच्चो परमेश्वरलाई चिन्न सकौँ। यो क्रिसमसको समयमा हामी सबैलाई त्यो जोस आओस् परमेश्वरबाट, त्यो आत्माको अगुवाई आओस्, एक एकलाई आशिष होस्। अनि अझै 2 हप्ता 3 हप्ता कति बाँकी छ क्रिसमसको लागि, अनि 1 हप्ता बिराएर अर्को हप्ता सायद तपाईँसँग फेरि म बोल्ने छु। त्यस बेला चाहिँ अलिकति छोट्याएर आज भन्नु नभ्याएको कुराहरू तपाईँलाई भन्न चाहन्छु। तर तपाईँलाई म निरन्तर के भन्न चाहन्छु भने, बाइबलको सुसमाचारको पहिलो खण्डहरूमा मत्तीमा मर्कुसमा के अरे लुकामा पढ्नुहोस्, यो येशु प्रभुको बारेमा अनि गुन्नुहोस्, 9 बजीको कुरा टिपेर राख्नुहोस्, किनभने येशु प्रभुको बारेमा जुन कुरा छ नि संसारमा अरू कुनै कुरा त्यति महत्त्वपूर्ण छैन, कुनै पनि किताब त्यति महत्त्वपूर्ण छैन जति परमेश्वरको वचन छ। प्रियहरू, तपाईँलाई जोस आओस्, तपाईँलाई आशिष आओस्, यही मेरो भनाइ छ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ, त्यसपछि तपाईँ